अगले टॉपिक पे चलते हैं, अल लिबासुल औरा, उरिया लिबास, पेज 79 है। उरिया लिबास क्या होता है? औरा, आइए पढ़ते हैं इसको। उरियानी याम जाहिलियत की यादगार है। उरियानी किसको कहते हैं? टू बी नेकेड। ये लफ्ज़ जितनी दफ़ा मैं बोलती हूँ ना नेकेड, मेरा ख्याल है कि ये ब्रांड इधर भी है, लेकिन अमेरिका में पहले जब हम वहाँ रहते थे मुस्तकिल, तब नहीं था या हमने नहीं कभी देखा। लेकिन रिसेंटली पिछले 2-3 साल में जो चक्कर लगे, तो ग्रोसरी स्टोर्स पे एक बड़ा फेमस ब्रांड स्मूदीज और जूसेस का इस नाम से। मैंने अपनी इंग्लिश की कमज़ोरी का ख्याल रखते हुए अपने हस्बैंड से पूछा कि ये मैं जो पढ़ रही हूँ ये ठीक है, ये वही है जो मैं समझ रही हूँ? तो उन्होंने कहा यस। मुझे नहीं समझ आई आज तक इस नाम की, यानी नेकेड नाम का जूस बिकता है। आई डोंट नो इसकी क्या हिकमत है, लेकिन मुझे ऐसे लगता है कि वो जिसको कहते हैं ना कि कोई चीज़ ऐसी आम कर दो कि लोगों को वो बुरी ना लगे, सब पहने ओढ़े हैं छुपे में, कोई एक ज़रा सा हल्के कपड़ों में आए तो सब देखेंगे उसको, और अगर 2 से 4, 6, 10 होते जाएंगे तो फिर लोग कहेंगे आम बात है। आप देखिए, जब लोग वेस्टर्न कंट्रीज में आते हैं शुरू में, तो उनको फील होता है कि हम कहाँ आ गए, और अब तो इतना कोई नहीं होता, क्योंकि मीडिया ने आपके घरों में भी ये सब कुछ पहले ही पहुँचाया हुआ है, और माजरत के साथ कि आपके तो अपने मुल्कों में अब वो सब कुछ दिखने लग जाता है जो कि इधर नहीं होता। बहरहाल, लेकिन जब 1, 2, 2.5, 3 साल गुजर जाते हैं, तो बस अब हमारी अपनी बेटियाँ, हमारी अपने घर वाले और हमारे अपने हाल हुलिये में भी बदलाव आने लगता है। तो ये उरियानी है क्या? मज़े की बात है कि लोग ऐसे कपड़े पहनने लगो, क्या कहते हैं, उसने मॉडर्न कपड़े पहने हुए थे, वेस्टर्नाइज कपड़े अमूमन यही कहते हैं ना। सर पे दुपट्टा, स्काफ या बड़ी चादर लेके बाहर निकले, कहते हैं मुल्लानी, दर्स वाली, मौलवी, मुल्ला, और जरा कोई ऐसे सूटेड बूटेड देखें तो कहते हैं बहुत मॉडर्न। हालांकि उरियानी क्या है? अय्यामे जाहिलियत की अला, यानी ये जाहिलियत है, मॉडर्नाइजेशन नहीं। और जहालत का लफ्ज इस्लाम में यानी कदीम और जदीद की सेंस में आता है, यानी जो चीज पीछे से चलती है। दलील देखते हैं। अन इब्ने अब्बास रज़ी अल्लाहु अन्हुमा काला, कानत अल-मरअतु ततूफ़ बिल बैति वहिया उर्यानतुन फतकूलु मी युईरुनी तितवाफ़न तजअलुहु अला फ़र्जिहा वतकूलु अल-यौमा यब्दु बादुहु औ कुल्लुहु फ़मा बदा मिन्हु फ़ला उहिल्लुहु वनज़लत हाज़िहिल आयातु खुज़ु ज़ीनतकुम इन्द कुल्लि मस्जिद। हज़रत अब्दुल्ला बिन अब्बास रदी अल्लाहु अन्हुमा फरमाते हैं, अय्याम जाहिलियत में औरत बैतुल्ला का तवाफ़ उरिया होकर करती और साथ ये कहती, कौन मुझे आरियतन, आरियतन कहते उधार यानी बोरो करना, कौन मुझे उधार कपड़े देता है जिससे मैं अपनी शर्मगाह को ढांप लूँ, आज तो मेरी शर्मगाह सारी की सारी या इसका कुछ हिस्सा खुला ही रहेगा, बहरहाल जितना भी खुला रहा मैं इसे किसी पर हलाल नहीं करूँगी। मुशरिकीन किसी जहालत पर अल्लाह ने यह आयत नाजिल कर दी, हर इबादत के मौके पर जीनत इख्तियार करो, आराफ़ 31, और यह रिवायत मुस्लिम में है। अब आप ही सोचते होंगे कि ऐसा वो क्यों करते थे। देखिए ना, मज़हब के साथ तो हमेशा ही दुपट्टा हमें भी याद आ जाता है, अजान की आवाज़ सुनकर लोग दुपट्टे ही ढूंढते हैं। आज भी किसी को बगैर दुपट्टे के कुरान पढ़ता देखें तो फतवा दे देंगे कि ये तो कुरान की तौहीन कर रहा है। तो क्या इतनी जहालत हो गई कि तवाफ़ जैसी इबादत अल्लाह के घर में जाकर करने वाले कपड़ों से आज़ाद हो जाएं? बात नहीं बनती। चलिए, नाइट क्लब का तसव्वुर आए तो बात कुछ समझ आती है, कोई बहुत बड़ा कोई ऐसा शैतान का कहीं जमा हुए हैं लोग, किसी क्रूज में हैं, रातों को नाचते टापते हैं, बात समझ आती है। दीन के नाम पे ये कैसे होता है? तो यहाँ भी समझ लें, एक बड़ा गहरा असूल है, हद से बढ़ा हुआ तकवा इंसान को दीन के नाम पे भी बेदीन कर देता है। वो लोग तावील क्या देते थे कपड़े ना पहनने की हज के दौरान? कहते थे कि इन कपड़ों में हम गुनाह करते हैं, और गुनाह वाले कपड़े लेकर हम अल्लाह के आगे नहीं जाएंगे, सब उतार दो और नेचुरल ड्रेस में अल्लाह के सामने जाओ। आज भी अगर आपने दासियों का नाम सुना हो ना, लफ्ज़ दासी, तो वो बहुत मुख्तसर कपड़े पहनती हैं, जो मंदिरों की सफाई करती हैं, झाड़ पोंछ, वो भी मुख्तसर कपड़ों में। और आज भी अब देखिए, यानी तहजीब या कल्चर के नाम पे और मज़हब या रिलीजन के नाम पे बेहयाई फैलती है। लोग इस तरह महसूस करते हैं कि इन लोगों को ज़रूरत ही नहीं है शायद कपड़ों की। फिर इसके बाद अगली चीज़, ऐसा लिबास जिससे सतर कायम ना रख सके पहनना मना है। عن ابي هريره رضي الله عنه قال نهى رسول الله صلى الله عليه وسلم لبستين أن يحتبي الرجل في الصوب الواحد ليس على فرجه منه شيء وأن يشتمل بالصوب الواحد ليس على أحد شقيه رواه البخاري. حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے دو طرح کے لباس پہننے سے منع کیا. ایک تو یہ کہ آدمی ایک چادر میں گوٹھ مار کر بیٹھے. گوٹھ مار کیسے؟ جس کو ہم چوکڑی مار کے بیٹھنا کہتے ہیں, یعنی ٹانگیں کھل جاتی ہیں اور ظاہر کا سطر بالکل سامنے آ جاتا ہے. اس طرح گوٹھ مار کے بیٹھے کہ اس کی شرمگاہ پر چادر نہ رہے. اور دوسرا یہ ہے کہ ایک ہی چادر کو اس طرح اپنے گرد لپیٹے کہ اس کی ایک جانب کھلی رہے جس سے سطر کھلنے کا اندیشہ ہو. اسے بخاری نے روایت کیا. اب آپ ذرا سا اس کو لیجئے اور وہ پینٹ جس میں شرٹ بھی اندر ہو, بالکل وہی بات ہے جو ادھر کہی گئی ہے, یعنی سطر کھل کر سامنے آ جائے. ایسا لباس نہیں پہن سکتے. تو کیا پتہ چلا کہ یہ ٹراؤزر کی صورت میں, پینٹ کی صورت میں اگر کسی نے کوئی ایسی چیز پہنی بھی ہوئی ہے مرد نے, تو اس کو پھر بھی اس کے اوپر کوئی لمبی قمیض, کوئی شرٹ, کوئی جبہ پہننے کی ضرورت ہے. ٹھیک ہے, تو یہاں سے آپ دیکھ رہے ہیں کہ صرف عورتوں کو نہیں بلکہ مردوں کو بھی اس چیز کا اشارہ دیا گیا. اور دوسری چیز جس سے حدیث میں منع کیا گیا, یہ وہی ہے جس کا تذکرہ پچھلے لیسن کے اندر آیا تھا. اب یہ تو تھی بات مردوں کی, آگے دیکھتے ہیں عورتوں کے لیے کیا حکم ہے. اریاں لباس کیا ہوتا ہے؟ غیر ساتر, یعنی جس سے سطر نہ چھپے. اور پچھلے چیپٹرز میں ہم پڑھ چکے ہیں نا کہ سطر کیا ہے, باریک, تنگ یا مختصر. چار لفظ یاد کر لیں. اریاں لباس کی تعریف کیا ہے, اس کا تعارف کیا ہوگا؟ غیر ساتر ہوتا ہے, سطر نہیں چھپتا, باریک بہت ہوتا ہے یعنی سی تھرو ہوتا ہے, تنگ یعنی بس صاف بیان کرنے والا, یعنی الاسٹیسٹی جس کو آپ کہہ سکتے ہیں جسم سے چپکا ہوا, جس کو آپ آج کے دور میں جرسی کہہ سکتے ہیں یا ٹائٹس کہہ سکتے ہیں, اور مختصر یعنی ہے تو صحیح لیکن کمر بھی کھلی اور اوپر سے بھی کھلا. ایسا لباس پہننے والی عورتیں قیامت کے روز ننگی ہوں گی اور جنت میں داخل نہیں ہوں گی. یہ حدیث بہت معروف ہے, میں چاہوں گی کہ آپ میرے ساتھ پڑھیں تاکہ کبھی کہیں کوٹ کریں تو لفظ پڑھنے آسان ہو. عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم صنفانی من اہل النار لم ارہما قوم معہم سیات کأذناب البقر یضربون بها الناس ونساء. یہ لفظ ہے نا, اس کو ایک دو تین آپ ہائی لائٹ بھی ساتھ کر سکتے ہیں. کاسیاتن, آریاتن, ممیلاتن, مائلاتن, رؤوسہن کأسنمۃ البختل بختل مائلتی لا یدخلن الجنۃ ولا یجدن ریحہا وإن ریحہا لتوجد من مسیرتی کذا وکذا. حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جہنمیوں کی دو قسمیں میں نے ابھی تک نہیں دیکھیں. ان میں سے ایک وہ لوگ ہیں جن کے پاس بیل کی دموں جیسے کوڑے ہوں گے جن سے وہ لوگوں کو ماریں گے. دوسری قسم ان عورتوں کی جو کپڑے پہننے کے باوجود ننگی ہوں گی, وہ سیدھی راہ سے گمراہ ہونے والی اور دوسروں کو گمراہ کرنے والی ہوں گی. ان کے سر جوڑے کی وجہ سے بختی اونٹ کی کوہان کی طرح ٹیڑے ہوں گے. ایسی عورتیں جنت میں داخل نہیں ہوں گی, نہ جنت کی خوشبو پائیں گی, حالانکہ جنت کی خوشبو لمبے فاصلے سے آتی ہے. اسے مسلم نے روایت کیا. اب آپ دیکھیے کہ یہ روایت بہت کثرت سے پیش ہوتی ہے اور یہ صحیح روایت بھی ہے. چار چیزیں ہیں, کاسیاتن, آریاتن, ممیلاتن, مائلاتن, اور پانچویں رؤوسہن کاسنمت البخت المائلہ. اگر آپ ایک ایک چیز کو سامنے رکھیں تو آپ دیکھیے کہ یہ بات آج آپ کو کتنی کثرت سے دکھتی ہے، جو کپڑے پہننے کے باوجود ننگی ہو وہ ہے کاسیہ۔ کیا آج بعض کپڑے ایسے نہیں ہیں کہ جو چھپانے سے زیادہ اور نمایاں کرنے والے ہیں؟ تو ہر انسان اس کو دیکھے، اور دیکھیے یہ جتنی چیزیں آپ کے سامنے نا کپڑوں میں، یہاں ایک کوسچن بھی آ سکتا ہے آپ لوگوں کے پاس کہ کیا پھر ہم اس طرح کے ویسٹرنائزڈ کپڑے نہیں پہن سکتے؟ تو پھر وہی بات ہے کہ ہڈن پرلز، آپ گھر میں ہیں، شوہر کے ساتھ ہیں، آپ کے گھر میں کوئی غیر محرم نہیں ہے، آپ اس کی خوشی کے لیے کچھ بھی پہن سکتے ہیں، کوئی حرج کی بات نہیں ہے۔ بٹ گھر میں محرم ہے، باپ ہے، بھائی ہے، اور جو بھی ہوتے ہیں گھر میں، دادا ہے، نانا ہے، تو ایسے کپڑے نہیں پہن سکتے، اور باہر جا کے پہننے میں تو پھر کوئی اجازت ہی نہیں ہے۔ پھر اب دیکھیے کاسیاتن کے بعد آریاتن، یعنی کپڑے پہننے بھی ہوئے، ممیلات کیا ہیں؟ مائل کرنے والیاں۔ سچ بتائیں کہ دل پھینک قسم کے حال حلیے نہیں ہوتے عورتیں جب باہر جاتی ہیں؟ اب سمپل سی بات سے اس بات کو سمجھے، بات تھوڑی سی پرسنل ہے پھر، لیکن ہر ایک کی ضرورت کی ہے۔ انسان کو جب کہیں سے کچھ لینا ہوتا ہے تو ہر ممکن کوشش کرتا ہے نا کہ جس سے چیز لینی ہے اس کو میں مائل کروں۔ بس اگر چھوٹا بچہ ماں سے بھی کچھ لینا چاہتا ہے تو آ کے لاڈ کرتا ہے، پیار کرتا ہے، بات مانتا ہے، پھر کہتا ہے اچھا اب ماں مجھے دے دے گی جو میں نے لینا ہے۔ اللہ سبحانہ تعالیٰ نے ہر عورت اور مرد میں کشش رکھی ہے، اور جوانی کے ساتھ کچھ جذبے بھی ابھر جاتے ہیں، یہ بھی فطری ہیں، اس میں کوئی جھوٹ نہیں ہے، اسے آپ دبا نہیں سکتے۔ اب یہ جذبات آئے پورے کہاں سے ہونے ہیں؟ شادی سے۔ اور شادی کس سے ہونی ہے؟ عورت کی مرد سے، مرد کی عورت سے۔ اب جب ایک عورت اپنے کپڑے، حال حلیوں سے اپنے شوہر کو مائل کرتی ہے تو یہ تو پسندیدہ، کیونکہ بیوی اگر مرد کو اپنی خوبصورتی دکھاتی ہے تو بیوی مرد سے کچھ پائے گی، وہ اسے خوش ہوگا، اس کی نظر باہر نہیں جائے گی۔ سیم چیز مرد کے لیے بھی ہے، یہ بات تو سمجھ آ گئی۔ بٹ جو چیز کر کے شوہر سے کچھ چاہیے تھا، اگر وہی حال حلیہ باہر دوسروں کے سامنے ہو گیا تو کیا ملنا، ملتا کہ اینڈ پہ؟ اور کوئی دینا چاہے تو کوئی برداشت کرے گا، کوئی شریف انسان؟ بس یہ جواب ہے۔ اب جو ہم نے شروع میں آج انٹرو میں پڑھا کہ شادی سے پہلے عورتیں، لڑکیاں پہلے نہ بنتی تھیں، نہ ٹھنتی تھیں، نہ اچھے کپڑے مائیں بنانے دیتی تھیں، اور ہر چیز پیٹی میں جاتی تھی شادی کے بعد پہننا۔ تین تین سال کے جمع کیے ہوئے کپڑے شادی کے موقع پہ وہ صندوق کھلتا تھا اور وہ سلتے تھے، کیوں؟ کہ شادی سے پہلے نہیں یہ پہنتی۔ اچھا جب لڑکیوں کو ہم سادے کپڑے پہناتے تھے نا، یا ہم پہنتے تھے، تو جذبے کوئی نہیں تھے آتے، یہ ممیلات اور مائلات والی کیفیت ہی کوئی نہیں ہوتی تھی، ڈھیلے ڈھالے کپڑے، کیا جذبے ابھریں گے؟ اب آپ امیجن کیجئے، اپنے اوپر لیں چلے، شادی شدہ ہیں آپ، کسی جگہ کے تیار شیار ہو کر اچھے خوب کپڑے پہنے، بڑی اچھی شادی تھی، کھا کے شوہر کے ساتھ واپس آئے، کیا آپ کے اپنے جذبات میں ابھار نہیں آتا؟ اچھے کپڑے، کام والے، فینسی، خوبصورت کپڑے، 16 سنگھار یا 20 سنگھار ہے، اس کو دیکھ کر آج بھی آپ کے دل میں کچھ نہ کچھ جذبات ابھرتے ہیں، تو آپ کے پاس تو آؤٹ لیٹ موجود ہے۔ تو جب ان میرڈ بچے بچیاں اس طرح بن ٹھن کے جاتے آتے ہیں تو کیا ملتا ہے؟ پھر حسرتیں، پھر خواب۔ اور ایک چیز جو بہت سائڈ کی ہے لیکن اس ٹاپک کے اندر ضرور آ سکتی ہے، اور وہ کیا ہے کہ بعض لوگ نام کی خاطر، صرف لوگوں کو دکھاوے کی خاطر، یعنی شادی کی جب بات چیت ہوتی ہے تو منگنی، بات پکی، انگیجمنٹ رنگ، شیئرنگ پکچرز ادھر سے ادھر سے، کیا دے رہے ہیں آپ اپنے بچے بچی کو؟ حسرت دے رہے ہیں؟ تین تین، چار چار، پانچ پانچ سال کی منگنیاں، اور اس میں اتنے گیجٹ اور اتنے فتنے، آپ اپنے بچوں پہ ظلم کرتے ہیں۔ اور یاد رکھیے ایک جذبہ اتنی دیر ابھر جائے اور پھر بات پورا نہ ہو نا تو دب جاتا ہے۔ کئی ایسے کیسز آتے ہیں سامنے کہ اتنا شادی سے پہلے لڑکی لڑکی کی چیٹنگ، چٹ چیٹ اور آپس میں بات چیت ہو گئی کہ جب شادی ہوئی تو اس کے بعد وہ جذبہ ہی ختم ہو چکے تھے۔ یا تو کھونٹے سے باندھ دیجیے یا دل میں خیال نہ ڈالیے۔ اور اس سے بھی بڑی زیادتی جو آج کے دور میں ہمارے کلچر میں عام ہو رہی ہے، مجھے اللہ معاف کرے اگر میں کسی کا دل دکھاؤں، لیکن آپ میں سے تو کسی کو میں نے اس حال میں نہیں دیکھا، اور وہ کیا ہے کہ منگنی تو چھوڑ دیجئے، نکاح کر دیتے ہیں، اور خبردار اگر ایک دوسرے سے بات کی، لوگ بس یہ سوچ کر نکاح کر دیتے ہیں کہ چلو جی آپ بات چیت کر لیں۔ اچھا جی بات چیت کر دی، دیکھیے شادی صرف نکاح ہی ہوتی ہے۔ अब निकाह के बाद आप रोक नहीं सकते, पर एक शर्त है। ये बात जो मैं कहने लगी ना, ये बहुत कम लोगों को पता होती है मालूम लेकिन ध्यान नहीं जाता। देखिए, शादी का एक मकसद ऐलान है। आप अपने बच्ची बच्चे का निकाह कर देते हैं कि चलो जी एक शहर में रहते हैं, चलो जी बात कर लेंगे, चीत कर लेंगे, फिर आप उनको मिलने से नहीं रोक सकते। आपने मिलने से नहीं रोकना तो फिर पीछे क्या रह गया? रुख्सती। वो रुख्सती नहीं है, वो असल में 20 लाख रुपए है जो दोनों घरों ने उजाड़ना है, बड़े बड़े स्टेजेस में और कपड़ों में जाकर। कई दफा शादी पहले पूरी हो चुकी होती है, वो रुख्सती सिर्फ नाम की होती है। अब आप जरा सा इसकी गहराई में जाएं। अल्लाह सबको जिंदगियां दे, आफियत दे, फितनों से बचाए। आप में से जो स्टूडेंट्स हैं, आपने दूसरे पारे का आखिर में तलाक और इद्दत और बेवली के मसाइल पढ़े, हक महर की बातें पढ़ी हैं। सिर्फ निकाह हुआ हो और मर्द फौत हो जाए तो इद्दत और है। निकाह के बाद रुख्सती हुई हो, जिसको कहना चाहिए कि शौहर बीवी के तौर पे साथ तन्हाई में रहें, तो मसाइल फर्क है। तो किससे जाके फिर पूछेंगे, सुनाओ क्या किया था? नहीं समझ रहे आप बात को? आप अधूरी चीजों में डालकर क्यों मुश्किल में डालते हैं? रोकता क्या? हम एक जगह थे, कहीं और की बात है, इतना बड़ा निकाह का मौका, दुल्हन सजी संवरी सब कुछ, तो उसके बाद दूसरे शहरों से लोग आए गाड़ियां भर के, खाली हाथ वापस जा रहे हैं। लड़की भी सजी हुई है, पूरी दुल्हन, लड़का भी दूल्हा, कर भी दिया निकाह, अब क्या वापस जाओ? नहीं, कल फिर आना, क्योंकि कल एक और खाना खिलाएंगे, फिर लड़की आपके हाथ करेंगे। ये ज्यादती है, ये फारिक लोगों का काम है, ये बहुत पैसे वालों का काम है, ये बहुत वक्त फालतू है जिनका, उनका काम है। और फिर इसमें एक और चीज देखें, ये सारी बात कर रही हूं ममीलात और माइलात पे। अक्सर ये आज की नहीं कह रही कि आज की बच्चियां, ये बेचारी आज की बच्चियों को हमने हमखा बदनाम किया। जब हम भी बच्चे थे, मुझे तब के भी कई वाकयात याद है, तब तो बल्कि कजनों के वाकयात बड़े होते थे आपस में। शादियां, कई रोमांस शुरू करने और कराने के मौके होते थे, आज भी हैं। आपकी बच्ची पार्लर से तैयार हुई है, अनमैरिड है, कुंवारी है, क्या आपकी उस शादी में कोई आपके अनमैरिड कजन्स और भतीजे भांजे और चचा और फूफियों के बेटे नहीं आएंगे? देखिए, मैंने तो देखे बूढ़े भी बूढ़ियों को ताक रहे होते हैं। तो अगर शादीशुदा को ताकेंगे तो ये कुंवारे कुंवारियों को झांक लेंगे, तो क्या फिर ये उधर नहीं होगा? और हम सिर्फ नफ्स पे जुल्म करते हैं लोगों के। है एक बंदे को भूख लगी है, नहीं 2 साल बाद देंगे तुम्हें खाना, बेकार बात है। या तो ये जज्बात उभारे ना, हैं तो फिर उसको पूरे करें। और खास तौर पे आप देखिए कि जब कोई मजबूरी, और मूमन क्या सोचकर शादियां लेट की जाती हैं, एजुकेशन तो पढ़ लेंगे बाद में, कौन रोकता है? और जॉब कर लेगा जॉब बाद में, बल्कि बेचारे को जॉब नहीं मिली, शादी करो ताकि उसका कुछ तो उसको तस्कीन मिले। एक चीज नहीं है, मिल सकती है, एक मिल सकती है, वो तो दे दो। या ऐसे ही कि आपके पास खाना है, सैलड नहीं है, चलो खाना तो दो। सारे सगन पूरे करने के इंतजार में हम बच्चे बच्चियों को बूढ़ा कर देते हैं। तो सारी बात का खुलासा कि देर ना करें, कल का वक्त किसको पता है क्या होगा। लेकिन सिर्फ ये, और मैंने देखा है जो मेरी अच्छी हमदर्दी है यंग्स के साथ, यानी यंगस्टर्स जो है ना, 80% है उनको इन रस्मों रिवाज और लेने और देने से, सजने संवरने से कोई मतलब नहीं होता। वो कहते हैं भाई शादी करो, हम एक छोटे से फ्लैट में जाके रह लेते हैं। ये माँ बाप के लाड और चाव होते हैं, तैयारी दोनों तरफ से खूब करते और कराते हैं, लाखों करोड़ों लगवाते हैं ताकि करें। तो ये जुल्म और ज़्यादती है, अल्लाह ताला हमें इससे बचा कर रखे। फिर आप देखिए कि इस हदीस में एक और भी तल्ख टॉपिक है जो आज के दौर का बहुत बड़ा एक इशू बन गया, पहले तो इतना नहीं था। ठीक है, कपड़े तंग बारीक कपड़े, फिटेड कपड़े पहले भी लोग पहनते थे, अब भी पहनते हैं, लेकिन ये जो बात है ना कि रुसुहुन नकस्निमतिल बुख्तिल माइला, सर के ऊपर एक हम्प का होना, देखिए आप इसको समझेंगे इससे हर्ज क्या है, नुकसान क्या है, लेकिन इस्लाम ने इसको इतना नापसंद किया है। क्या इससे 2-2.5 साल पहले उम्रे पे गए तो जुमे का दिन था और इमाम सुदेस उस दिन जुमा खुतबा करा रहे थे हरम में, तो उन्होंने अपने उस खुतबे में, मैंने खुद वहां बैठ के लाइव सुना, ये बात पेश की थी कि आज की हमारी बच्चियां बास दफा सर के ऊपर एक पूरा हम बनाकर फिर स्काफ पहनती हैं। तो मैं हैरान हो गई कि इमाम सुदेस ना तो पाकिस्तान जाते हैं, ना इंडिया जाते होंगे, या हमारे देसी कल्चर में नहीं आते, क्योंकि मैंने भी ये चीज बहुत देखी है। तो इससे पता चला कि ये पूरी दुनिया में फितना फैला हुआ है। ناپسندیدہ. بالکل سر کے پیچھے ایک اور جوڑا ٹائپ ہم کر کے جس کے اوپر پھر کوئی کپڑا پہنا جائے, یہ ناپسندیدہ ہے. آپ کوئی سوال پوچھ سکتا کیوں؟ تکبر, فخر, بڑائی. دیکھیے جو چیز چھپانی تھی آپ اس کو تو نمایاں کر رہے ہیں, یہ تبرج ہے. تو بہرحال اس سے اوائڈ کرنے کی ضرورت ہے. اور دیکھیں جنت کی خوشبو نہیں ہے لکھا ہوا, اللہ تعالیٰ ہمیں بچا کے رکھے اس برے انجام سے. اگلی حدیث دیکھیے, انم سلمت رضی اللہ عنہ قالت استيقظ النبي صلى الله عليه وسلم من الليل وهو يقول لا اله الا الله ما انزل الليله من الفتن ما انزل من الخزائن من يوقظ صواحب الحجرات كم من كاسيه في الدنيا عاريه يوم القيامه. حضرت ام سلمہ رضی اللہ عنہا بیان کرتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم رات کے وقت جاگے اور فرمایا لا الہ الا اللہ, آج رات کیسے کیسے فتنے نازل ہوئے اور اس کے خزانوں سے کیسی کیسی رحمتیں نازل ہوئیں, یعنی اللہ کی رحمتیں رات کو اترتی ہیں. کون ہے جو ان حجروں میں سونے والی خواتین, اشارہ کس کی طرف تھا؟ ازواج متخیرات کی طرف, ان کو جگائے تاکہ وہ اللہ کی رحمت سے اپنا حصہ پائیں. دنیا میں لباس پہننے والی عورتوں میں سے کتنی ایسی ہیں جو قیامت کے روز ننگی ہوں گی. اسے بخاری نے روایت کیا. اس سے کیا سمجھے آپ؟ دو تین طرح سے محدثین نے اس حدیث کو لیا ہے. پہلی بات تو بالکل وہی ہے جو سیم الفاظ میں سے ہے کہ آج تو کپڑے پہننے ہوئے ہیں لیکن چونکہ ان کی اصل کیفیت نہ پہننے والی تھی, وہ کپڑے ایسے تھے ہی نہیں کہ وہ جسم کو ڈھانپتے, تو قیامت کے دن پھر اللہ ان کو رسوا کر دے گا. اور آپ دیکھیں کہ بے لباس ہونا اچھی بات تو نہیں ہے نا, یہ تو مطلب ایک بے عزتی کی بات ہے نا. کوئی انسان نہیں چاہتا کہ دوسرا اس کو بالکل اس طرح نیکڈلی دیکھے, یعنی مراد ہے کہ قیامت کے دن ان کی رسوائی ہوگی. دوسرا اس میں بڑا اہم نقطہ, ذرا سا غور کیجئے گا. آپ نے اپنی ازواج کی طرف اشارہ کیا جو کہ نہ تو ایسے کپڑے پہنتی تھی اور سوچ بھی نہیں سکتی تھی. تو مفسرین کہتے ہیں کہ اصل میں اس میں ان عورتوں کو اشارہ ہے جن کے شوہر نیک ہیں لیکن ان کی بات نہیں مانتی, قدر نہیں کرتی. بعض دفعہ مرد پابندیاں لگاتے ہیں, یہ نہ پہنو, وہ نہ کرو, دوپٹہ لو, چادر لو, برقعہ پہنو, ہوتے ہیں اور ہونے چاہیے, مرد میں یہ غیرت ہونی چاہیے. تو محدثین کہتے ہیں کہ یہاں مراد ازواج مطہرات کو سمجھانا ہے کہ تم آج نبی کی بیویاں ہو, کوئی ضروری نہیں کہ کل بھی قیامت کے دن تمہیں یہ شرف مل جائے اگر تم نے آج اس نعمت کی قدر نہ کی. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں قیامت کے دن کی رسوائی سے بچائے. حضرت عائشہ رضی اللہ عنہ نے اپنی بھانجی کے سر سے باریک کپڑے کا دوپٹہ اتار کر پھاڑ دیا اور اس کی جگہ موٹی چادر اڑھا دی. بھانجی کون ہوتی ہے؟ بہن کی بیٹی. ان مرجانت رضی اللہ عنہا انہا قالت دخلت خفصۃ بنت عبد الرحمن رضی اللہ عنہا على عائشة رضی اللہ عنہ زوج النبی صلی اللہ علیہ وسلم وعلى خفصۃ رضی اللہ عنہ خمار رقیق فشقته عائشة رضی اللہ عنہ وکستها خمارا کثیفا. حضرت مرجانہ رضی اللہ عنہ کہتی ہیں کہ حفصہ بنت عبد الرحمن بن ابو بکر ام المومنین حضرت عائشہ صدیقہ کی خدمت میں حاضر ہوئیں. آپ تھوڑا سا نسب پہ غور کر رہے ہیں, حفصہ کون ہے؟ بنت عبد الرحمن بن ابو بکر, ابو بکر کے بیٹے عبد الرحمن, تو حفصہ ان کی بیٹی, ابو بکر کی پوتی. تو جب ابو بکر کی پوتی تھی تو عائشہ کی کیا لگی؟ بھتیجی لگی, بھائی کی بیٹی ہے نا. اور یہ کن کے پاس آئیں؟ حضرت عائشہ کے پاس آئیں اور حفصہ کے پاس آئیں. حفصہ کون تھی؟ یہی جن کا تذکرہ ہے. عائشہ کی خدمت میں حاضر ہوئیں. اس وقت حضرت حفصہ ایک باری کوڑھنی لیے ہوئے تھی, حضرت عائشہ نے اسے پھاڑ دیا اور اس کی جگہ ایک موٹی چادر اڑھا دی. اسے امام مالک نے روایت کیا. اب اس میں کیا کچھ ہے؟ بعض لوگ کہتے ہیں کدھر ہے دوپٹہ اور کدھر ہے چادر. یعنی آج یہ بھی ایک ایشو بن گیا کہ جب ہم بس سر کے بال چھپا لیتے ہیں تو پھر ہمیں ایک الگ دوپٹے اور چادر کی کیا ضرورت ہے. تو جواب دیکھیں, لفظ خمار. خمار کس کو کہتے ہیں؟ اوڑھنی کو. خمر یا خمر, شراب کو بھی خمار کہتے ہیں, نشہ. کیونکہ جب شراب کا نشہ ہوتا ہے تو وہ بھی بندے کو اپنے ارد گرد لپیٹ لیتا ہے. اب ہوتا کیا ہے کہ جب ایک انسان کوئی کپڑا پہنتا ہے خاص طور پہ, یعنی یہ حدیث چادر یا دوپٹے کے جواز میں ایک بہت بڑی حدیث ہے کہ دوپٹہ بھی وہ جو موٹا, اور آپ دیکھیے کہ جب عائشہ نے ان کو دیکھا, اب اس میں یہ ڈسکرپشن نہیں ہے کہ وہ باہر تھیں, وہ گھر میں تھیں, وہ اندر تھیں, تو آپ کے میرے لیے اس میں ہڈن پرلز کو سامنے رکھ لیجئے. ایک عورت جتنا خود کو چھپا لے گی وہ اتنی ہی سیکیور ہے. اب سوال آ سکتا ہے کیا پھر ہم باریک دوپٹے نہیں لے سکتے؟ لے لیجئے, لیکن دوسروں کے سامنے نہیں, مردوں کے سامنے نہیں. باہر جاتے ہوئے دوپٹہ ہی نہ ہو پھر کیا بنے گا؟ اور باریک دوپٹہ تو اور خوبصورتی کی علامت ہوتا ہے. تو لہٰذا یہ حضرت عائشہ نے قبول ہی نہیں کیا کہ وہ اپنے بھائی کی یا بہن کی بیٹی کا دوپٹہ ایسا دیکھے. کیا آج آپ کے میرے اندر یہ جرت بھی ہے اپنے خاندان, اپنے گھر کی کسی بچی کا دوپٹہ بدل دیں؟ وہ آپ کو بدل لے گی کہ آج کے بعد آپ میری نہ خالہ نہ پھوپھو. تو یہ سب کب ہوتا ہے؟ اور اس کا میں نے دیکھا اندازہ آپ کے اس کو احساس دلانے سے ہوتا ہے. دیکھیے آپ خود سے اوپر اپنی فیلنگز کو سمجھیں. ہم عموماً باہر جو بھی لباس پہنے, گھر جا کر ہم کیسے کپڑے پہننا پسند کرتے ہیں؟ ٹائٹ, پھنسے ہوئے, اکڑے ہوئے, نہیں, لوز, نرم, سافٹ, اور ایسے جس میں جسم بھی نہ دکھے, ایزی گوئنگ. تو جب آپ ایزی گوئنگ کپڑے پہنتے ہیں تو وہ تو آپ کے اپنے لیے ہوئے کیجول, لیکن جب ہم دوسروں کے لیے موٹے کپڑے اور اکڑے ہوئے پہنتے ہیں تو اس میں ہم خود بھی خوش نہیں ہوتے. ساری باتوں میں سے اگر آپ یہ بات رکھ لیں کہ آپ نے جب اپنے آپ کو نمایاں کرنا ہی کوئی نہیں, تو آپ اپنی جان کو مشکل میں کیوں ڈالیں؟ کلیئر ہے؟